नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2081 साल पुष 18 गते बिहिबार, पुष शुक्ल पक्ष तृतीया तिथि, तदनुसार 2 जनवरी सन् 2025, नेपाल सम्वत 1145। आज राजधानीबाट प्रकाशित हुने दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसंगका समाचारहरूलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन्। पहिलो खबर गोर्खापत्रबाट लिँदैछौ। संसदको हिउँदे अधिवेशन छिट्टै शीर्षकमा गोर्खापत्रले मूल खबर बनाएको छ। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले संघीय संसदको हिउँदे अधिवेशन छिट्टै बोलाइने बताउनु भएको छ। पुष 16 गतेको मन्त्री परिषद बैठकको निर्णय हिजो सिंहदरबारमा सार्वजनिक गर्दै मन्त्री गुरूङले प्रधानमन्त्री र सभामुखबीच संसद अधिवेशन बोलाउने बारे छलफल भइरहेकाले केही दिनभित्रै बोलाइने बताउनु भएको हो। मन्त्री गुरूङले प्रत्येक वर्ष माघ 14 गते सम्पत्ति शुद्धिकरण निवारण राष्ट्रिय दिवस मनाउन स्वीकृति दिइएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, नेपाल मनी लाउण्डरिङमा ग्रे लिस्टमा छ। ब्ल्याक लिस्टमा भएको भए सबै सकिन्थ्यो। ग्रे लिस्टमा भएकाले त्यसबाट माथि उठ्नुपर्छ। सम्पत्ति शुद्धिकरण अभियानलाई सफल बनाउनुपर्नेछ। राष्ट्रिय दिवस मनाएर अघि बढ़ाउनुपर्छ। उहाँले सम्पत्ति शुद्धिकरणका बारेमा जनतामा समेत साक्षरता बढ़ाउनै पर्ने भएकाले गलत तरिकाले कमाएको सम्पत्ति नियन्त्रण गर्न खोजिएको बताउनुभयो। मन्त्री गुरूङले महान्यायाधिवक्ताको कार्यालय र अन्तर्गतका संगठन तथा व्यवस्थापन संरक्षण सर्वेक्षण तथा पूर्व स्वीकृति गर्ने प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना र संचालन सम्बन्धी कार्यविधि 2081 स्वीकृत गर्ने निर्णय भएको जानकारी दिनुभयो। बैठकले फिलिपिन्समा आयोजना हुने फेस टू फेस मिटिङ पुष 28 देखि माघ 2 गतेसम्म आयोजना हुने कार्यक्रममा नेपाल राष्ट्र बैंकका गवर्नर महाप्रसाद अधिकारीको नेतृत्वमा रहेको 13 सदस्यीय नेपाली प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति प्रदान गर्ने लगायतका निर्णय भएको जानकारी दिनुभयो। संसदको हिउँदे अधिवेशन छिट्टै शीर्षकमा गोर्खापत्रको यो अग्रपृष्ठमा प्रकाशित समाचार हो। आजको कान्तिपुर दैनिकले भने संसद धकेलेर दल फुटाउने अध्यादेश ल्याउन खोज्दै सरकार शीर्षकको खबरलाई प्रमुख खबरका रूपमा प्रकाशित गरेको छ। संघीय संसदमा 20 विधेयक अलपत्र परे पनि सरकारले संसद बैठक बोलाउन आलटाल गरिरहेको छ। संसद अधिवेशन धकेलेर दल विभाजन सहज पार्ने अध्यादेश ल्याउन सत्तारूढ़ 2 दलले तयारी गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली राजनैतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने तयारीमा जुटेकाले संघीय संसदको हिउँदे अधिवेशन आह्वान गरिएको छैन। सरकारले अध्यादेश ल्याउन खोजेर संसद अधिवेशनको मिति नै प्रभावित पारेको भन्दै विपक्षी दलहरूले विरोध जनाउन थालिसकेका छन्। 2 अधिवेशनबीचमा 6 महिनाभन्दा बढ़ी समयको अन्तर हुन नहुने संवैधानिक व्यवस्था भए पनि यसअघि 3 महिनाभित्रमै हिउँदे अधिवेशन बोलाउने अभ्यास थियो। यसपटक वर्षे अधिवेशन सकिएको 3.5 महिना बितिसकेको छ। बजेट ल्याउनुपर्ने भएकाले वर्षे अधिवेशन भने हिउँदे अधिवेशन सकिएको 1.5 महिनाभित्रै बस्ने गरेको छ। अधिवेशन बोलाउने भइरहेको ढिलाईप्रति सभामुख देवराज घिमिरेले समेत सार्वजनिक मञ्चबाटै असन्तुष्टि जनाउन थाल्नु भएको छ। उहाँले केही दिन अघि मात्रै सरकार संसद छल्दै तर्केर हिँडेको टिप्पणी गर्नुभएको थियो। एउटा गम्भीरताका साथ महसुस गरेको कुरा के हो भने संसद सरकार जन्माउने आमा हुन्, जननी हुन्, तर सरकार आमाबाट टाढा हुने, बाइकट गरेर जाने, बाटो खोज्ने, तर्सिने अथवा तर्किने आदि जे गरेर हिँडिरहेको छ यो बेठिक छ। संघीय संसद सचिवालयले गत साता आयोजना गरेको कार्यक्रममा सभामुखले भन्नुभएको थियो। पुष अन्तिम वा माघ पहिलो साताभित्र अधिवेशन बोलाउने मनस्थितिमा सरकार रहेको एक मन्त्रीले बताउनुभयो। दल विभाजन सम्बन्धी अध्यादेशमा दलहरू टुंगोमा पुग्न बाँकी रहेकोले अधिवेशन बोलाउन ढिलाई भएको उहाँको भनाइ छ। संसद धकेलेर दल फुटाउने अध्यादेश ल्याउन खोज्दै सरकार शीर्षकको यो खबरलाई कान्तिपुर दैनिकले प्रमुख खबर बनाएको छ। आजको नयाँ पत्रिका दैनिकले सहकारी अध्यादेश पनि रवि विरूद्ध नै लक्षित शीर्षकको खबरलाई प्रमुख खबर बनाएको छ। नयाँ पत्रिकाबाट माधव र वामदेव बीच पार्टी एकताको समझदारी शीर्षकको खबर अग्रपृष्ठबाट लिँदैछौ। एकीकृत समाजवादी र पार्टी एकता राष्ट्रिय अभियान बीच एकताको सैद्धान्तिक समझदारी भएको छ। सैद्धान्तिक, राजनीतिक र संगठनात्मक विषयमा थप छलफल गरेर टुंग्याउने र छिट्टै एकता गर्ने समझदारी बनेको हो। एकीकृत समाजवादीको केन्द्रीय कार्यालय मीन भवनमा हिजो दुवै पार्टीका शीर्ष नेताहरूको बैठकमा एकता समझदारी भएको हो। समझदारी अनुसार अभियानका अध्यक्ष गौतम एकीकृत समाजवादीका वरिष्ठ नेता बन्नुहुनेछ। गौतमलाई अध्यक्ष माधव कुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल पछिको तेस्रो वरीयता दिइनेछ। हाल एकीकृत समाजवादीमा डाक्टर बेदुराम भूषाल, घनेन्द्र बस्नेत र प्रमेय समाल वरिष्ठ नेता छन्। गौतमको जिम्मेवारी र अभियानका अन्य नेतालाई कुन कमिटिमा कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा फेरि छलफल हुने बताइएको छ। यो खबर नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। आजको अन्नपूर्ण पोस्ट दैनिकमा उच्च जोखिममा नेपालको साइबर सुरक्षा शीर्षकको खबर मूल खबरका रूपमा प्रकाशित छ। साइबर हमलाको मुख्य कारण हो साइबर सुरक्षा लापरवाही वा कमजोरी। हार्डवेयर र सफ्टवेयर फेल हुनु, मानवीय गल्ती वा कमजोरी, प्राकृतिक विपत्ति पनि साइबर आक्रमणका कारक बन्ने गर्छन्। यसमा पेशेवर ह्याकरदेखि संगठित आपराधिक समूहको संलग्नता हुन्छ। यिनीहरू आपराधिक, राजनीतिक, आर्थिक वा व्यक्तिगत कारणले साइबर हमलामा प्रेरित हुन्छन्। डेटा वा सूचना नियन्त्रणमा लिने, कब्जामा लिएको डेटा वा सूचना बिक्री गर्ने, व्यापारिक गोप्यता भंग गर्ने, व्यापार व्यवसाय धराशयी बनाउने वा हानि नोक्सानी पुर्याउने, रिसिभी वा वैमनस्यता साध्ने जस्ता उद्देश्यले पनि साइबर हमला हुने गर्छन्। हाल साइबर हमलामा एआईको समेत प्रयोग बढ़िरहेको छ। उच्च जोखिममा साइबर नेपालको साइबर सुरक्षा शीर्षकको यो खबर अन्नपूर्ण पोस्टमा प्रकाशित छ। अन्नपूर्ण पोस्टको अग्रपृष्ठबाटै निगमका तीनवटै ट्विन अटर ग्राउण्डेड मर्मतमा ढिलाइ शीर्षकको खबर लिँदैछौ। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमसँग आन्तरिक उडानका तीनवटा ट्विन अटर जहाँ छन् तर तीनवटै ग्राउण्डेड छन्। निगमको एउटा ट्विन अटर त झण्डै 12 वर्षदेखि ग्राउण्डेड छ। डीएचसी 6300 कल साइन एबीएक्सको उक्त जहाज सन् 2012 अर्थात 2068-69 सालबाटै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा घाम तापेर बसिरहेको छ। उक्त जहाज ग्राउण्डेडपछि दुईटा जहाजले 19 गन्तव्यमा उडान भरिरहेका थिए तर ती पनि ग्राउण्डेड भए। इन्जिनमा समस्या देखिएपछि 9 एबीटी पनि Z23 ग्राउण्डेड भयो। करिब 6 महिनादेखि एउटा ट्विन अटर 9 एबीयू मात्रै आन्तरिक उडान भर्दै आएको थियो। उक्त जहाजको फ्लाइ आवर सकिएपछि पुस 7 गतेबाट ग्राउण्डेड भयो। आन्तरिक उडानका सबै जहाज ग्राउण्डेड भएपछि निगमको आन्तरिक उडान ठप्प छ। निगमका तीनवटै ट्विन अटर ग्राउण्डेड मर्मतमा ढिलाइ शीर्षकको यो खबर अन्नपूर्ण पोस्टको अग्रपृष्ठमा प्रकाशित छ। युक्रेनमा ओम बहादुर ढले, 15 वर्षीय छोरी परदेश लागिन शीर्षकको खबर कान्तिपुर दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। आमाको मुखेन दिन अर्थात 26 वैशाख 2081 बुधबार साँझ रूसबाट शंकर खड्काले कटारी उदयपुरकी इन्दु मगरलाई फोनमा भन्नुभयो, भाउजू दाई लड़ाईमा बित्नुभयो, हामीसँगै फ्रन्ट लाइनमा जानुभएको थियो। 39 वर्षीय श्रीमान ओम बहादुरसँग 11 दिन अघि उहाँको सम्पर्क भएको थियो। ओम बहादुरले लड़ाईमा जाने बेला इन्दुलाई फोनमा भन्नुभएको थियो, म 7 दिनका लागि लड़ाईमा जाँदैछु, फर्केपछि सम्पर्क गर्नेछु। 8 दिन बित्दा पनि फोन नआएपछि इन्दुले श्रीमानको खबर बुझ्न शंकरलाई भोइस म्यासेज छोड्नु भएको थियो। त्यसको 3 दिनपछि खड्काले फोनमा दुखद खबर सुनाउनुभयो, मैदानमा हामीसँगै हिँडेका थियौं, दाई अचानक ढल्नुभयो, उहाँको शव ल्याउने सम्भावना छैन, तपाईहरूले धर्म कर्म अनुसार काजक्रिया गर्नुहोला, शंकरले रूसबाट इन्दुलाई भन्नुभयो। त्यही खबर इन्दुका जेठाजु र देवरलाई पनि सुनाउनुभयो। शव नदेखे पनि सूचनाका भरमा इन्दुका आफन्तले काजक्रिया गरे। रूसी सेनामा भर्ती भएका ओम बहादुर युक्रेन विरूद्धको युद्धको अग्र मोर्चामा गएको दोस्रो पटक थियो। त्यसअघि पहिलो पटक जाँदा 15 दिनका लागि खटिनु भएको थियो। त्यति बेला 3 दिनमै रेस्ट क्याम्पमा सकुशल फर्किनु भएको थियो। पहिलो पटक जाँदा ओम बहादुरका 4 नेपाली साथीको युद्ध मोर्चामै ज्यान गएको थियो। सँगै 4 नेपाली र 1 रसियन मारिए, म बल्ल तल्ल बाँचेर आए। त्यति बेला ओमले इन्दुलाई फोनमा यसो पनि भनेका थिए, अब म यहाँ बस्न सक्दिन, मलाई निकाल, यहाँबाट भागेर आउनुपर्छ, पैसा लाग्छ, ऋण खोज। नेपाली सेनामा 14 वर्ष बिताएर बीचमै जागिर छोडेर घरमै बसिरहेका थिए ओम बहादुर। रूस जाने भनेपछि इन्दुले ऋण खोजेकी थिइन्। ओम बहादुरलाई रूस पठाउँदा परिवारमाथि 9 लाख रूपियाँको ऋणभार थपिएको थियो। इन्दुले त्यसअघि पनि श्रीमानलाई वैदेशिक रोजगारीमा पठाउन भन्दै 6 लाख रूपियाँ ऋण लिनुभएको थियो तर दलालले खाइदिए। ओम बहादुर विदेश जान पाएनन्। परिवारमाथि ऋणको भार मात्र बढ़्यो। रूसमा कमाई राम्रो हुन्छ भन्ने सुनेपछि इन्दुले श्रीमानका लागि पहिलेको ऋण हुँदाहुँदै पनि थप 9 लाख ऋण खोजिन् र ओम बहादुरलाई दलाललाई पैसा बुझाएर 2080 कार्तिक चारमा रूसतर्फ उड्नुभयो। दलालले रूसी सेनामा सरसफाईको काम गर्नुपर्छ भनेका थिए, तर गएदेखि नै उहाँलाई रकेट लगायतका हतियार चलाउन सिकाइयो। श्रीमानको कमाई फर्खेर बस्नुभएकी इन्दुले श्रीमानको जीवन रक्षाका लागि थप ऋण खोज्नुपर्ने अवस्था आइलाग्यो। हामीसँग पुरानो ऋण बाँकी नै थियो, उहाँलाई निकाल्न थप ऋण खोजियो। युद्ध मैदानको जंगलबाट उद्धार गर्न कसलाई कसरी पैसा पठाउने भन्ने मेसो नै पाइरहेको थिएनौ। उहाँले भन्नुभयो, अलमलमा परिरहेका बेला रूसबाट उहाँले जंगलबाट निस्कने चान्स छैन, कसैलाई पनि पैसा नपठाऊ भन्नुभयो। यो खबर कान्तिपुर दैनिकमा प्रकाशित छ। मनको चित्र मुखले कोर्ने आशिष शीर्षकको खबर गोर्खापत्रको अग्रपृष्ठमा लिँदैछौ। धनकुटाको साँगुरीगढ़ी गाउँपालिका आठ लुखाका आशिष राई शारीरिक रूपमा अशक्त हुनुहुन्छ। 22 वर्षीय राईको बोली आउँदैन, हातखुट्टा चल्दैनन्। उहाँको दैनिकी ओछ्यानमै लडेर बित्ने गरेको छ। आजसम्म राईले औपचारिक शिक्षा लिने अवसर पाउनु भएको छैन, तर पनि राईसँग अद्भूत क्षमता छ, अनौठो कला छ। राई सुन्दर चित्र बनाउनुहुन्छ। चित्र कोर्नु आफैमा सामान्य कर्म होइन, यसका लागि विशेष कला चाहिन्छ। उहाँ मुखले सिसा कलम च्याप्नुहुन्छ अनि त्यसैले आफ्ना मनका भावना चित्र मार्फत कापीमा उतार्नुहुन्छ। उहाँले बनाएका चित्र सुन्दर र आकर्षक हुन्छन्। मनको चित्र मुखले कोर्ने आशिष शीर्षकको यो खबर गोर्खापत्रको अग्रपृष्ठमा प्रकाशित छ। आजको नेपाल समाचार पत्र दैनिकमा राष्ट्रिय वनबाटै 30 करोड़को नदीजन्य पदार्थ उत्खनन गरेर बिक्री शीर्षकको खबर अग्रपृष्ठमा प्रकाशित छ। 1300 बिघा भन्दा बढ़ी सरकारी वन क्षेत्र अतिक्रमित गरी माछा पोखरी बनाउँदा समेत सरकारवाला सरकारी निकायले कुनै एक्सन लिन नसकेको र उल्टै अवैध काममा केन्द्र सरकारबाट झण्डै 30 करोड़ र प्रदेश सरकारबाट 20 करोड़ रूपियाँ गएको पाइएको छ। सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत कुमार थापा, उपमेयर लीला कुमारी मुक्तान, जिल्ला समन्वय समितिका तत्कालीन प्रमुख मेथुर चौधरी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमल कुमार पोखरेल लगायतको योजनामा सरकारी वन क्षेत्र अतिक्रमण गरी गैर कानूनी रूपमा पोखरी बनाउन भन्दै 27 करोड़ बढ़ीको नदीजन्य पदार्थ उत्खनन गर्दै बिक्री वितरण गरिएको थियो। यो खबर नेपाल समाचार पत्रमा प्रकाशित छ। आजको नागरिक दैनिकमा रासोपाभित्र ढकालमाथिको कार्यवाही फिर्ता गर्न माग शीर्षकको खबर प्रकाशित छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाभित्र तत्कालीन महासचिव डाक्टर मुकुल ढकालमाथिको कार्यवाही गलत भएको भन्दै त्यसलाई सच्याउनु पर्ने माग उठेको छ। पार्टीका दुई केन्द्रीय सदस्यले कार्यवाहक सभापति डोलप्रसाद अरियाललाई पत्र लेखेर पुरानै जिम्मेवारीमा फर्काउनु पर्ने आशय राखेका हुन्। यस्तो माग राख्नेमा केन्द्रीय सदस्यद्वय राजेश तिम्सिना र तपेश्वर यादव छन्। उनीहरू क्रमशः कोशी प्रदेश सभापति र मधेस प्रदेश सभापति पनि हुन्। यो खबर नागरिक दैनिकमा प्रकाशित छ। नागरिक दैनिकबाटै रवि सहित 44 जनालाई प्रतिवादी बनाइने स्वर्णलक्ष्मी सहकारी प्रकरणमा प्रहरी शीर्षकको खबर अग्रपृष्ठमा प्रकाशित छ। प्रहरीले स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा संलग्नता देखिएका 44 जना विरूद्ध 1 अर्ब 19 करोड़ रूपियाँ मागदाबीसहित कानूनी कार्यवाही चलाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन तयार पारेको छ। काठमाडौँ प्रहरी परिषदले स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थामा 5669 जनाले 2 अर्ब 65 करोड़ 95 लाख 51 हजार रूपियाँ बचत गरेकामा 1 अर्ब 19 करोड़ अपचलन भएको अनुसन्धानबाट खुलेको र उक्त रकम अपचलनमा संलग्नता देखेका 44 जनालाई प्रतिवादी बनाई उनीहरूसँग सोही बराबर बिगो माग दावी गर्नुपर्ने रायसहितको प्रतिवेदन तयार पारेको हो। काठमाडौँ प्रहरी परिषदका प्रवक्ता एसपी नवराज अधिकारीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउन लागि बताउनुभयो। यो खबर नागरिक दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापनको पालो।
सजिलो सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *1415*2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि बाँकी समाचार। आजको कान्तिपुर दैनिकको अग्रपृष्ठमा अण्डा एउटाकै 25 रूपियाँ शीर्षकको खबर प्रकाशित छ। अण्डाको मूल्यले नयाँ कीर्तिमान बनाएको छ। अण्डामा मुलुक आत्मनिर्भर भएको घोषणा गरिए पनि व्यवसायीले गत मंगिर 15 यता सातै पछि मूल्य बढ़ाइरहेका छन्। माग अनुसार आपूर्ति नभएको बहानामा उनीहरूले मूल्य वृद्धि गरिरहेका हुन्। गत मंगिर 15 मीडियम अण्डाको प्रतिक्रेट मूल्य 440 र ठूलो अण्डाको क्रेट मूल्य 455 रूपियाँ थियो। मंगसिर 21 मूल्य बढ़ेर 455 र 470 रूपियाँ पुगेको नेपाल लेयर्स कुखुरा पालक संघले जनाएको छ। अण्डाको मूल्य उत्पादकदेखि बजारसम्म आइपुग्दा मन लाग्दछ। धेरैजसो दाना पनि बिक्री गर्ने व्यवसायीले लेयर्स कुखुरा पालन गरी अण्डा उत्पादन गर्छन्, उनीहरूले नै मूल्य तोक्छन्, एक व्यवसायीले भन्नुभयो। खुद्रा बजारमा पनि अण्डाको मूल्य मन परितोकिएको छ। संघले प्रतिगोटा अण्डाको मूल्य 22.50 रूपियाँ तोकेको छ। खुद्रा बजारमा भने 25 रूपियाँसम्ममा बिक्री भइरहेको छ। अण्डा एउटाकै 25 रूपियाँ शीर्षकको यो खबर कान्तिपुर दैनिकमा प्रकाशित छ। आजको राजधानी दैनिकमा 4 वर्षदेखि संवैधानिक इजलासमा घुमिरहेको एउटा मुद्दा शीर्षकको खबर प्रमुख खबरका रूपमा प्रकाशित छ। संवैधानिक परिषद सम्बन्धी ऐनलाई संशोधन गरी अध्यादेश ल्याई 52 संवैधानिक पदमा नियुक्ति गरेको विषयको रिट सर्वोच्च अदालतमा 4 वर्षदेखि संवैधानिक इजलासमा घुमिरहेको छ। संवैधानिक आयोगहरूमा पदाधिकारीको कार्यकाल 6 वर्ष हुने गरेको छ, तर 4 वर्षसम्म सर्वोच्चले टुंग्याउन सकेको छैन। यस मुद्दाको सुनवाई कहिलेबाट हुन्छ त्यो पनि अनिश्चित छ। यो खबर राजधानी दैनिकमा प्रकाशित छ। नागरिक दैनिकबाट 25 वर्ष मुनिका लेखक खोज्दै नेपालय शीर्षकको खबर लिँदैछौ। नेपालयले 2025 25 का 25 मन्त्रसहित 25 वर्ष वा त्यसभन्दा कम उमेरका युवाहरूसँग कथा कविता र निबन्ध आह्वान गरेको छ। नेपाली प्रकाशनको फाँटमा नवीनताको पाटो उघार्दै पल्पसा क्याफे उपन्यास मार्फत उदाएको पब्लिकेशन नेपालय 20 वर्ष पुगेको अवसरमा नयाँ पुस्ता 20 नयाँ सम्भावनाहरूको खोजी सम्वर्धन र तिनको विकासमा आफूलाई संलग्न गराउने जमर्को गरेको हो। यो खबर नागरिक दैनिकमा प्रकाशित छ। आजको कारोबार दैनिकमा असम्भव होइन तर महत्वाकांक्षी ऊर्जा विकास मार्गचित्र 2081 मन्त्री परिषदले पास गर्यो शीर्षकको खबर प्रकाशित छ। सरकारले 10 वर्षभित्र 28,500 मेगावाट विद्युत उत्पादन गर्ने महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ। मंगलबार बसेको मन्त्री परिषद बैठकले ऊर्जा विकास मार्गचित्र 2081 कार्ययोजना स्वीकृत गरेको हो। यो कार्ययोजना 2080 भदौमै तयार भएको थियो। तत्कालीन ऊर्जा मन्त्रीले मन्त्री परिषदमा प्रस्ताव लगे पनि थप छलफलका लागि प्रधानमन्त्री तथा मन्त्री परिषद अन्तर्गतको आर्थिक तथा पूर्वाधार समितिमा यसलाई पठाइएको थियो। त्यसपछि पुनः मन्त्रालयमा पठाइएको ऊर्जा मार्गचित्रलाई केही संशोधनपछि वर्तमान ऊर्जा मन्त्री दीपक खड्काले मन्त्री परिषदमा लग्नु भएको थियो। ऊर्जा मार्गचित्र अनुसार 28,500 मेगावाट विद्युत उत्पादन गर्नका लागि आउँदो 1 दशकमा 46.5 अर्ब अमेरिकी डलर 62 खर्ब 31 अर्ब रूपियाँ बराबरको लगानी गर्नुपर्नेछ। ऊर्जा विकास मार्गचित्र मन्त्री परिषदले पास गर्यो असम्भव होइन तर महत्वाकांक्षी शीर्षकको यो खबर कारोबार दैनिकमा प्रकाशित छ। कान्तिपुर दैनिकमा होटल रेस्टुरामा निजी क्षेत्रको 5.5 खर्ब लगानी शीर्षकको खबर प्रकाशित छ। पर्यटन क्षेत्रको मुख्य पूर्वाधार मध्येको प्रमुख मानिने होटल तथा रेस्टुरामा निजी क्षेत्रको 5.43 खर्ब स्थायी सम्पत्ति देखिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार सार्वजनिक गरेको होटल तथा रेस्टुरा सर्वेक्षणको नतिजाले होटल रेस्टुरेन्ट लगायत पर्यटकका लागि आवास तथा भोजनसँग सम्बन्धित प्रतिष्ठानमा निजी क्षेत्रको 5.43 अर्ब 25 करोड़ 82 लाख स्थायी सम्पत्ति देखाएको हो। यसमा 28% ऋण तथा लगानी वित्तीय क्षेत्रको छ। यो क्षेत्रले नेपालको अर्थतन्त्रमा करिब 1.09 अर्ब 27 करोड़ 1 लाख बराबरको मूल्य अभिवृद्धि गरेको सर्वेक्षणले देखाएको छ। यी प्रतिष्ठानले 2.16 अर्ब मूल्य बराबरको लागत खर्च गरेर 3.26 अर्ब मूल्य बराबरको सेवा उत्पादन गरिरहेका छन्। होटल रेस्टुरेन्टमा निजी क्षेत्रको 5.5 अर्ब लगानी शीर्षकको यो खबर कान्तिपुर दैनिकको अर्थ पृष्ठमा प्रकाशित छ। कान्तिपुरबाटै सहजीकरण नहुँदा दूरसंचार क्षेत्रको विकास ठप्प शीर्षकको खबर अर्थ पृष्ठबाटै लिँदैछौ। विदेशी मुद्रा सटही सिफारिश नपाउँदा ब्यान्डविथ आयात उपकरण खरिद र परामर्श सेवाका लागि दूरसंचार सेवा प्रदायक एनसेलले आफ्ना अन्तर्राष्ट्रिय भेण्डरहरूलाई भुक्तानी दिन नपाएको महिनौ भइसक्यो। 2100 MHz फ्रिक्वेन्सी ब्याण्ड बाफत दस्तुर नतिरेको भन्दै नियामक नेपाल दूरसंचार प्राधिकरणले एनसेललाई विदेशी मुद्रा सटही सिफारिशमा सहजीकरणको काम रोकिदिएपछि यस्तो अवस्था आएको हो। यो खबर कान्तिपुर दैनिकमा प्रकाशित छ। आजको नयाँ पत्रिका दैनिकमा देशभर 1,42,000 होटल तथा रेस्टुरेन्ट शीर्षकको खबर प्रकाशित छ। देशभर सञ्चालनमा रहेका होटल तथा रेस्टुरेन्टको संख्या करिब 1.5 लाख पुगेको देखिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार प्रकाशित गरेको राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण 2080 देशभर 1,42,223 होटल तथा रेस्टुरेन्ट सञ्चालनमा रहेको देखाएको हो। यो खबर नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। अब सम्पादकीयको पालो, आजको अन्नपूर्ण पोस्टमा मंकी पक्सको जोखिम शीर्षकको सम्पादकीय छापिएको छ। सरुवा किसिमको यो रोगको शुरूआती लक्षण ज्वरो आउनु नै हो। शरीरमा डाबर देखिने, डाबरमा फोका बन्ने र प्रापा उठ्ने, टाउको र मांसपेशी दुख्ने जस्ता लक्षण देखिन्छन्। डरलाग्दो कुरा त यसले आँखाको दृष्टि क्षमता पनि नष्ट गर्न सक्छ र मृत्यु पनि हुन सक्छ। संक्रमणको जोखिम बढ़ेको हुँदा संक्रमण फैलिन नदिन सतर्कता र निगरानी आवश्यक छ। विदेशी मुलुकबाट फर्केका व्यक्तिहरूले 21 दिनभित्रमा कुनै लक्षण देखिए तुरन्त जचाउनुपर्छ। मंकीपक्सको जोखिम अनुसार नियन्त्रणका लागि सरकारी प्रयास खास भएको छैन। अन्तर सरकारी निकायमा समन्वय पनि अभाव छ। विदेशबाट फर्किएकाहरूमा निगरानी बढ़ाउनुपर्ने, तत्काल खाँचो देखिएको छ। मंकीपक्सको जोखिम शीर्षकको अन्नपूर्णको सम्पादकीयको यो एक अंश थियो। आजको गोर्खापत्रमा श्रम सम्मानबाटै श्रम वृद्धि शीर्षकको सम्पादकीय प्रकाशित छ। कारोबार दैनिकमा बीमामा गुमेको विश्वास शीर्षकको सम्पादकीय देखिन्छ भने कान्तिपुर दैनिकमा बाइट बडी काण्ड पछिल्लो खुलासाले माग गरेको थप अनुसन्धान शीर्षकको सम्पादकीय प्रकाशित छ। यिनै प्रसंगहरू सहित कार्यक्रम अखबारको निर्धारित समय सकिएको छ। यसपछि अन्तर सम्वाद कार्यक्रम सुन्न सक्नुहुनेछ। अखबारबाट दीपक जोशीलाई विदा दिनुहोस्। नमस्कार।